जो है। और ये मजे की बात ये ऊपर तले दो प्रोग्राम, एक ASI जो था, और मैं बार बार इस बार इसका तस्करा करूंगी कि जनाब आज आप हर क्रिश्चियन को यकीन दहानी कराने चाह रहे हैं कि पाकिस्तान में ज्यादती, पाकिस्तान के कानून में कतन किसी के साथ ज्यादती नहीं, ये इक्तदार के भूखे लोग हैं या लोगों को मिसाल के तौर पे जिस किसी ने वाकया किया था हमारे लाहौर का के उस औरत के लिबास पे लिखा था, उस बंदे को पकड़ा क्यों ना इन्होंने। ये सरगोधा का जब वाकया हुआ, जिस आदमी ने इस चीज को फैलाया कि किसी ने आग लगा दी है, उस बंदे को पकड़ के सजा क्यों नहीं दी जाती जब तक आप कल्प्रिट को सजा नहीं देंगे। यही वाकया अगर किसी मुसलमान के साथ होता है तो वो ASI जो इंस्पेक्टर के कहने पे, कमिश्नर के कहने पे उसने रेड डाली, आगे कर्नल था, कर्नल ने कहा तेनु तो मैं देख लवांगा, और उसने इस पे इल्जाम लगवा दिया मुखबरी का, और इस आदमी ने अपनी जिंदगी के 2 साल अदालत के पीछे जाया किए, और अल्टीमेटली अल्लाह का शुक्र है कि मोहसिन कियानी साहब ने उसको रिलीज कर दिया। कि कर्नल ने कहा था तेनू तो मैं पूछ लवांगा, ठीक है, या आपने किसी को पनिश करना है या उसको कैफरे किरदार तक पहुंचाना है और आपके पास ताकत भी है तो आप झूठा इल्जाम लगा दें उसके ऊपर। और ये हमारी गवर्नमेंट्स में भी पिछले 35 साल से होता चला आ रहा है। एक गवर्नमेंट गिराई, दूसरी आई, दूसरी गिराई, पहली आई, पहली गिराई, तीसरी आ गई, यानी आप झूठ को जन्म दे रहे हैं। तो कोई रोक लगेगी इन चीजों के ऊपर कि नहीं लगेगी? क्या आला एक जो मेरे पास एक कोटेशन है, मैं उसको ही जनाब जस्टिस फैज ईसा का एक बयान मेरे पास नजर से गुजरा, मैंने आपको भी डॉक्टर साहब भेजा था, मैं बहुत कम ऐसे बयान देखती हूँ, बल्कि मैंने आमिर को भी भेजा, और मैं चाहती हूँ कि आमिर उसकी सदाकत को चेक करते हुए आगे लेके चले। दो तरीके कार होते हैं डॉक्टर साहब, एक तरीका कार है कि डायरेक्ट रूल किया जाए, जैसे पॉलिटिशियन सीटें जीतते हैं, जीतने के बाद इक्तदार में आते हैं, उनके पास डिफरेंट पोजीशंस होती हैं। एक तरीका होता है रूल करने का प्रॉक्सीज के जरिए, यानी आप खुद वहां मौजूद नहीं होते मगर फैसले आप करते हैं, जिसमें आप लोगों में जो आम पब्लिक है उसके बीच में भी बुराई का बीज बो देते हैं कि वड्डा एवें करदा तो मैं भी एवें कर सकना। इसकी कोई रोक है क्या इस बारे में कहें?
आपने अपने इस इंट्रो में दो चीजें कही हैं, एक तो आपने जो ईसाइयों के बारे में जो कुरान मजीद के बारे में जो मामला उसको आपने रेज किया है।
नहीं, मैंने कहा है इल्जाम लगा देना।
जी इल्जाम लगा रहे, मैं उसी तरफ आ रहा हूँ। देखिए मैं आपको बताऊं, आप हमारे माशरे की इंथाप संधि का ये आलम है। आपको याद होगा कि गुज़श्ता बस एक खातून कुएत से तशरीफ आई, लाहौर इशरा बाजार में मार्केट में थी, उन्होंने जो लिबास पहना हुआ था उसके ऊपर अरबी में हलवा जात लिखा हुआ था, हलवा।
मगर उस आदमी को पकड़ा जिसने इस मामले पे लोगों को गर्म किया था, उस बंदे को पकड़ा,
उस तरफ आ रहा हूँ। मतलब अब आप ये देखिए कि उस तरह हुआ क्या, मतलब उस अरबी स्लैंग में लिखो, कोई बात है, अगर पाकिस्तान में हो तो उर्दू में लिखा जाएगा, तो वो स्लैंग तो उस अरबी का, उसने शोर मचा दिया कि ये औरत ने कुरान की बेहरुती की, इसने अपने लिबास के ऊपर कुरान लिख के तो फिर रही घूम रही, मतलब और खुद नंगे सर हफला यह हुआ। बड़ी लोग जमा हो गए, लोगों ने ये देखना गवारा नहीं किया, पढ़ना गवारा नहीं किया, क्या सब लोग अनपढ़ थे? तो उस वक्त जो है एक नकवी नाम की खातून जो ASP थी खातून, वो वहां पर पहुंची और उसने बड़ी मुश्किल से उस सारे हजूम से उस औरत को निकाला, और उस लिबास की तस्वीरें तमाम BBC में भी आई, बहुत से इदारों में।
सर मैं जो आपने रिक्वेस्ट की है सिर्फ इतनी की है, जिस बंदे ने इस खबर को, आग लग जानी थी इचरे में,
उस पर मैं आ रहा हूं। मतलब आप देखिए, अब ये है कि जब तहकीक हुई तो पता चला कि ये 3 लोग थे जिन्होंने ये मामला शुरू किया,
उनको सजा दी गई। दिस इज व्हाट माय क्वेश्चन इज।
हाँ, यही बात मैं कह रहा हूँ। पहली बात तो ये, जिन्होंने अफवाह फैलाई, 3 लोग अनपढ़ थे,
یار وہ ان پڑھ بھی تھے تو میرا تو سوال یہ ہے آپ نے ان کو سزا دی.
میں کہتا ہوں کہ ان پڑھ لوگوں نے یہ افواہ پھیلا دی. کیوں پھیلا دی؟ ابھی تک تو کوئی ہمارے سامنے کوئی ایسی چیز سامنے نہیں آئی کہ ان کو سزا سنا دی گئی ہو. اگر اس معاملات میں پہلے سے دو تین آدمی کو دو تین واقعے جو ہوئے سزا سنا دی جاتی تو آئندہ کبھی واقعات ہوتے نا.
تھینک یو.
ہماری بدنصیبی یہ ہے کہ ہم لکیر کے فقیر ہیں, پھر بعد میں سام گزر جاتا ہے اور اس لکیر کو پیٹتے رہتے ہیں. اب یہی بات آپ آ جائیں دوسری بات آپ نے کی کہ اسلام آباد کے اندر اے ایس آئی جو ہے اس کے ساتھ جو معاملہ ہوا. اب آپ یہ دیکھیے کہ اے ایس آئی متعدد ہے جوڈیشری کے, اس سے اے سی کمشنر نے اسسٹنٹ کمشنر نے حکم دیا کہ فلاں جو مساج سینٹر ہے مساج پارلر سینٹر اس پہ جا کے چھاپا مارنے کا ریڈ کرنے کا حکم دیا گیا. اب وہ پابند ہے اس حکم کا قانونی طور پہ. جب اس نے جا کے ریڈ کیا, جب ریڈ کیا تو وہاں پتا چلا کہ وہاں پہ ایک انٹیلیجنس کے جو اعلی افسر بھی ہیں وہ بھی موجود ہیں. انہوں نے کوئی پکڑ لیا, انہوں نے کوشش کی بعد میں تعارف بھی کروایا, لیکن یہ ہے کہ وہ نام تو ان کا آ گیا, سب چیز آ گئی مطلب ہے. اب انہوں نے بجائے کہ وہ شرمندہ ہوتے کہ وہ کہاں پہ وہ پکڑے گئے ہیں, انہوں نے الٹا اس کو دھمکیوں سے دھمکیاں دینی شروع کر دی. انہوں نے اپنی دھمکی کا ذکر جو ہے اے سی سے بھی کیا کہ میں گیا تھا اور یہ فلاں فلاں آدمی تھا وہاں پہ گیا تھا اور اس کو میں نے پکڑا اور وہ اس طرح دھمکی دے کے چھوٹ گیا اور چلا گیا اور مجھے دھمکی دے رہا ہے. اب عدالت کا کام تھا نا, جس اے سی کا کام تھا نا, وہ اپنے جو بڑے تھے ان کو پہنچاتا یہ بات, یہ معاملہ ہے. لیکن ہوا
نہیں سر جی, آج پکڑا گیا, آج پکڑا گیا, کیا وہ کرنل اس کو سزا دی جائے گی؟ میرا سوال ہے,
میں چاہتا ہوں کہ آپ کے طور سے لوگوں کو بھی پتا چلے واقعہ کیا ہے.
سر
میں آپ کو آتا ہوں اس طرف. اب اس نے کیا کیا کہ اس نے باقاعدہ طور پہ اس نے کہا کہ میں تمہیں دیکھ لوں گا, اس نے باقاعدہ دھمکی دی اور دھمکی جو دی وہاں بھی لوگ موجود تھے اور دھمکی اس نے باقاعدہ طور پہ ایک پھر کیس جو ہے باقاعدہ طور پہ تیار کیا گیا اور اس میں غداری کا مقدمہ تیار کرنے کے لیے کہا گیا کہ یہ روس کے ایک آدمی کو.
سر وہ سارا قصہ بڑی دفعہ ہم بیان کر چکے, میں تو اینڈ ریزلٹ پوچھ رہی ہوں, کیا اس کرنل کو سزا دی جائے گی؟
اس بات کی نہیں ملنی چاہیے. دیکھیے میں آپ کو بتاؤں, ہمارے ملک کے جہاں پہ اسلامی نجاتی کونسل ہے وہ بھی اس بات پہ انہیں بھی مطلب اپنا رد عمل دینا چاہیے کہ ایک الزام ہوتا ہے, ایک بہتان ہوتا ہے, یہ بہتان تردی کی گئی ہے, اس کا بغیر اس کی بڑی زیادہ سزا ہے. اور قومی طور پر اس کی سزا یہ ہے کہ خود روس کے مطلب اسد خان نے اس بات کو پکڑ لیا, خارجہ کچھ محکمہ ہمارے دفتر خارجہ کو شکایت کی کہ ابھی ہمارے ساتھ بطلکار ٹھیک نہیں ہوتے کہ آپ نے ہمارے ملک کا نام لے دیا وہاں پہ اس کو کیس کے اندر کہ ہم آپ کے بارے میں کچھ چیزیں جو تھی وصول کر رہے تھے. اب آپ دیکھیں یہ دو رتیا نقصان ہوا. تو کیا اب آپ کا سوال کا جواب میں دینا چاہتا ہوں, ہم نے تو اب تک سنا نہیں کہ اس آدمی کو سزا سنائی گئی ہوں, بلکہ اس کا نام تک نہیں شائع کیا جا رہا ہے. انہیں تو یہ چاہیے نا, جس طرح اے ایس اے کو پکڑ کے لے گئے اور بعد میں عدالت سے رہا بھی کر دیا, انہوں نے یہ چاہیے تھا نا کہ عدالت اس آدمی.
سر میں اسی طرح بھی آ رہی ہوں, میں تو اینڈ ریزلٹ آپ سے پوچھ رہی ہوں, اس کرنل کو سپرد نہیں کریں گے. مشتاق صاحب کے مجمع کے اوپر ایک لیفٹیننٹ گاڑی چڑھا دیتا ہے. آج آپ نے کہہ دیا کہ نہیں وہ غلطی سے گاڑی چڑھ گئی تھی.
دیکھیے بات یہ ہے, اس کی مسئلہ یہ ہے کہ ہم آپ دونوں ہزاروں میل دور بیٹھے ہوئے ہیں, سب سے بڑے گواہ تو مشتاق صاحب ہیں سینٹر, اور وہ لوگ ہیں جن کے سامنے یہ معاملہ ہوا.
مشتاق صاحب نے تو اوپنلی کہا کہ گاڑی چڑھائی ہم نے, پولیس والے ڈنڈے لے کے کھڑے.
دوسری بات یہ ہے کہ انہوں نے یہاں تک کہا ہے کہ ہمارے پاس باقاعدہ طور پہ ویڈیوز موجود ہیں.
ٹھیک ہے,
آپ جس کو ویڈیوز موجود ہیں, انہوں نے سینٹر مشتاق صاحب کا سینٹر مشتاق صاحب نے تو یہاں تک کہا ہے, انہوں نے کہا ہے کہ وہ شخص گاڑی چڑھا کے گاڑی لے کھڑا ہو گیا, ہم نے پولیس والے سے منت کی, سہارت کی کہ پکڑو اس کو, یہ مجرم ہے. اسے لوگوں اندر
مگر پولیس کو پتا تھا وہ گاڑی جو ہے سیکورٹی ادارے کی ہے, اسٹیبلشمنٹ کی ہے,
لوگ اسے نہیں پکڑا. اب مسئلہ یہ ہے, اب سینٹر مشتاق صاحب خود ہی ان کی شکایت اور گلہ بجا ہے. میری کوشش ہے کہ وہ آپ کے اس پروگرام میں آئے تو زیادہ.
نہیں نہیں سر, میرا تو آپ سے سوال, میں تو تیسرا سوال اسی سے منسلک ہے اور یہیں پہ میں پروگرام ختم کروں گی.
کیوں اسے ابھی 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 تک تو میری نالج میں نہیں, ابھی تک اسے کوئی نہ تو پکڑا گیا ہے
نہ, یعنی ان کا بندہ آگے بندے مار کے بھی چلا جائے تو ان کو کوئی کچھ کہہ سکتا ہی نہیں ہے. یہاں سے میں آپ سے کہتی ہوں کہ یہ پراکسیز کے ذریعے گورنمنٹ کیوں حکومت کیوں کر رہے ہیں؟ کیا وہی عوام ہے پاکستان کے عوام دے لو آرمی, تو آپ پراکسیز کے ذریعے کیوں رول کرنا
چاہیے؟
وائی ڈونٹ یو کم ان فرنٹ اینڈ مارشل لا لگا دیں؟
آپ کی بات درست ہے, ہمیں تو یوں لگتا ہے کہ جیسے تو ہم یعنی ان کے رحم و کرم پہ زندہ ہیں.
مطلب آپ جھوٹ بول بول کے پراکسیز کے ذریعے ہمیں ہراس کر رہے ہیں.
یعنی جب چاہیں یہ کسی مقدمے میں کسی برے مقدمے میں ملوث کر کے ہمارے سارے ہماری عزت کو مطلب
تار تار کرتے
ہیں سے مارتے ہیں. یہ تو ہماری
جانب کے ہاتھ میں تماشا بن گئی. بہت شکریہ, اور میرا خیال ہے ہر شخص اس بات کے لیے تیار رہے کہ اگر آپ نے, یہ وہی حساب ہے کہ ڈرگز کے کاروبار میں جو لوگ چلے جاتے ہیں نا, تو جو ڈرگسٹرز ہوتے ہیں نا, ڈانز, وہ آپ کو چھوڑتے نہیں ہیں. دیز آر دا ڈانز. اینی ادر میسج وٹ یو وانٹ ٹو کنوے ٹو دا پیپل؟
دیکھیے, میں اگر آپ کو یاد ہو تو ہم انتخابات سے پہلے بھی یہ بات بڑا برملا اور کیٹاگوریکلی میں یہ کہا کرتا تھا کہ دیکھیے, آپ اس آدمی کو مزید ووٹ دیں, آپ کا ذاتی حق ہے, آپ ہی آپ میں, لیکن اس بات کو خیال رکھیں کہ اگر ہم اپنی ذات کے لیے ایک مٹی کی ہنڈیا خریدنے کے لیے, چند روپئے خریدنے کے لیے جاتے ہیں, تو چار دس اسے دیکھتے ہیں اور اس میں کوئی نقائص نظر نہ آئے تو پھر ہم اس کا بھاؤ تول کرتے ہیں. جوتا لینا ہو تو جوتے کے بارے میں اوپر نیچے سے دیکھتے ہیں, پھر اس کا بھاؤ تاؤ کر کے اس کو خریدتے ہیں. ہماری بدنصیبی یہ ہے کہ ہم اپنی قسمت کے فیصلہ کرنے کے لیے ان لوگوں کو مصروف کر لیتے ہیں, کیونکہ بعد میں ہمارا ہی مذاق اڑاتے ہیں, ہماری عزتوں کے ساتھ کھیلتے ہیں, ہمیں جو ہے ان ایسی پراکسی کے حوالے کر دیتے ہیں جہاں پہ ہماری جان جو ہے ایک جانور کے برابر بھی نہیں رہتی. مطلب مسئلہ یہ ہے, میرا جو پیغام اپنے دوستوں کے لیے, اب بھی آپ کی آنکھیں کھل جانی چاہیے. آج آپ کے لیے وہ لوگ جنہوں نے ان لوگوں کو منتخب کیا جو کہ جرائم میں شامل ہے, جو کہ جرائم میں اگر شامل
نہیں تو منتخب کیا. سمیم بھائی, یو آر سو نائیو. منتخب کس نے کیا؟ آپ کے ایک پروکسی جناب کاکڑ صاحب, انہوں نے ایک بندے کو دھمکی لگا دی تھی, زیادہ مت منہ کھلوانا, مجھے فارم 47 اور 45 کے بارے میں پتا ہے. You know that. تو سر پھر وہ لوگوں نے تو نہیں ووٹ دیا, ڈونٹ ٹیل کہ لوگوں نے ووٹ دیا, یہ تو سر پھر اب آپ کو بھی پتا ہے کیا ہوا.
اب آپ دیکھیے نا, ہمیں تو پھر بھی یہ اس بات کی حیا ہے کہ ہم ایسے ملک میں رہتے ہیں جہاں پہ قانون کی پاسداری کی جاتی ہے, کنگریجن بات کی جاتی ہے, مطلب ہم تو وہاں بیٹھ کے وہ بات کرتے ہیں کہ انہیں اپنے دامن کا پتا ہے, ان کا دامن کتنا داغدار ہے اور کتنا صاف ہے.
بہت شکریہ. میرے ایک بھائی کا میں پروگرام سن رہی تھی, شاید ان کا نام اقبال تھا, اور 770 پہ ایک پروگرام میں وہ یہ کہہ رہے تھے. میں پراکسیز کے بارے میں بات کرتی ہوں, ابھی بھی پراکسیز آگے آ کے فیصلے کروا رہی ہیں, ملاقاتیں کروا رہی ہیں. جو آپ کے الیکٹڈ بندے ہیں ان کے پاس کوئی پاورز ہی نہیں ہے. یس, میں اگر روتی ہوں, اگر آپ پاکستان کا انڈیا سے مقابلہ کرتے ہیں, انڈیا میں بہت کرپشن ہوگی, بالکل ہوگی, مگر انڈیا کی آبادی کو دیکھیے, پاکستان کی آبادی کو دیکھیے, 76 ایئرز میں وہی چار صوبوں کے ساتھ پانچواں صوبہ نام بنا سکے. آبادی آپ کی کتنی بڑھ گئی ہے. آپ کے پولیٹیشنز آر کرپٹ, اگر میں یہ کہتی ہوں تو آپ کو مانے. پھر پراکسیز کرنے والے فیصل بابڈا, کاکڑ صاحب, محسن نقوی اوپنلی کہہ رہے ہیں, نہ ہمیں نون لیگ نے ووٹ دیا اور نہ ہمیں پیپلز پارٹی نے ووٹ دیا. پھر آپ کو ووٹ کس نے دیا یا کس نے ووٹ آپ کو دلوایا؟ آپ پراکسیز کے ذریعے جو لوگ حکومت کر رہے ہیں, میں تو کہتی ہوں آپ مارشل لا لگا دیں, شاید مارشل لا کے بیچ میں ملک کے بیچ میں زیادہ اچھے حالات ہوں.
یہ بتائیے, یہ فیصل وارڈر کس کو بیوقوف بنا رہا ہے؟ یہ تو سینٹر بنا ہے, اور سینٹر میں سینٹر کو ووٹ جو ووٹرز ہیں وہ تو دو پارٹی کو زیادہ ہے. لازمی بات ہے کہ پی ٹی آئی کے لوگوں نے ان کو ووٹ نہیں دیا.
نہیں سر, انہوں نے اوپنلی کہا ہے کہ مجھے نہیں ووٹ دیا.
اگر ان کو ووٹ اگر دیا ہے تو وہ نون لیگ کے لوگوں نے دیا ہے اور پیپلز پارٹی کے لوگوں نے دیا ہے.
وہ کہتے ہیں انہوں نے نہیں
کہا کہ ہمیں ووٹ نہیں دیا. مطلب کس منہ سے کہتے ہیں, مطلب محسن نقوی کے ہمیں ووٹ نہیں دیا؟
سر یہ وہی منہ ہے جس منہ سے فارم 45 اور 47 کا معاملہ چل رہا ہے.
تینوں آدمی جن کا آپ نے ذکر کیا ہے, یہ تینوں آدمی جو ہے انہیں دو جماعتوں کے الیکشن, دو جماعتوں کے ممبران کے ووٹر سے یہ سینٹر بنے.
نہیں سر جی, وہ پیچھے جو لوگ بیان دلواتے ہیں, تو وہ اقبال بھائی کا میں تذکرہ کر رہی تھی. دیکھیے صاحب, چند لوگ آٹے کی پوری بوری جو ہے نا مٹی کی نہیں آپ لے کے کھاتے, گندم کے بیچ میں ایک کنکر آ جائے نا تو وہ پوری کی پوری بوری کو خراب کر دیتا ہے. چند لوگوں نے مل کے, یس میں ذاتی طور پہ اس چیز کی قائل ہوں کہ پاکستان کی حکومت غریب ہے, پاکستان کی عمرہ شرفا وڈیرے امیر ہیں, بہت امیر ہیں, اور ظاہر ہے ان کے پاس نوکری کرنے والے لوگ بھی اچھا پہنتے ہیں، اچھا کھاتے ہیں، ان کے کوارٹرز میں رہتے ہیں، مگر ان کو شعور نہیں آنے دیا جا رہا، شعور کی کمی ہے۔ یہ بالکل وہی صورتحال ہے جیسے میں اور آپ کینیڈا میں بیٹھے ہیں، مگر جن کا یہ ملک ہے ان کو شعور آنے نہیں دیا، ان کے بچوں کو اجتماعی قبروں میں دبا دیا گیا، ان کو ریزروز کی طرف دھکیل دیا گیا، ان کو تمباکو اور سگریٹ۔
اب آپ کسی بات کو آگے بڑھا دیتا ہوں، کل کی بات ہے نا، آپ ہی پروگرام پر یہ بات دہرائی گئی تھی، انٹرنیشنل میڈیا پہ بھی آیا کہ دبئی کے اندر پاکستانی سرمایہ کار ہیں، دوسرے نمبر پہ، پہلے نمبر پہ ہندوستان ہے، ان کے ہندوستان کے لوگوں نے 35 بلین کے قریب وہاں پہ $35 بلین کے قریب انویسٹمنٹ کیا ہے، اور پاکستانی جو ہے انہوں نے 27 بلین کے قریب انویسٹمنٹ کیا وہاں پہ دبئی کے۔
میری جان کے ٹوٹے، ان کی آبادی کا تناسب دیکھو نا۔
چلیے اچھا ہوا، اگلی بات جو میں کہنا چاہتا آپ نے کر دی، مطلب اچھا ہوا 27 بلین جو ہے وہ تو ساری دنیا سے زیادہ مطلب انویسٹمنٹ ہوگی، کوئی پوچھنے والا ہے وہاں پہ؟ جواب یہ دیا گیا کہ جی ہم نے جی شو الیکٹرک مشن کو دوسرے لوگوں کو شو کیا ہوا ہے، یہ ہمارے جو نقوی صاحب ہیں، محسن نقوی صاحب، انہوں نے بھی کہا کہ میری اہلیہ کے نام مکان تھا وہاں پہ، وہ ہم نے بیچ دیا ہوا ہے، لیکن ہم نے شو کیا ہوا ہے، اپنے اثاثوں میں شو کیا ہوا ہے۔
بہت شکریہ، بہت شکریہ ڈاکٹر صاحب، ہمیشہ ساتھ ہوا کرتے ہیں۔ میں ڈاکٹر صاحب کا دل سے احترام کرتی ہوں، یعنی کہ میں کہہ رہی ہوں، مگر میرے بڑے ہیں، میرا ڈیفینیٹلی میری اپنی تھاٹ ہے، اور میں اس لحاظ سے ان کا انالیسز دیتی ہوں، مگر میں ڈیفینیٹلی عام آدمی کی زبان کو ٹرانسلیٹ کر رہی ہوتی ہوں، جو آپ کے پیغامات مجھے ملتے ہیں میں آپ کو ریپرزینٹ کر رہی ہوتی ہوں۔ ڈاکٹر صاحب آپ کا بہت شکریہ کہ آپ ٹائم دیتے ہیں، اپنی دعاؤں میں پلیز کوکب جاوید کو ضرور یاد رکھیے۔
میں آپ کے توسط سے مطلب یقین کیجئے، جب میں سن رہا تھا، جب آپ کوکب جاوید صاحب کی بات بتا رہے تھے، تو بہت دکھ ہو رہا تھا مجھے، بہت صدمہ ہو رہا تھا۔ میری اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ جو ہے انہیں شفائے کاملہ نصیب فرمائے،
آسانی فرمائے ان کے لیے،
حق میں جو بہتر ہے اللہ تعالیٰ وہ فیصلہ فرمائے۔ اور آپ سب اللہ سے یہ بھی دعا کروں گا کہ آپ میری صحیحابی کے لیے بھی دعا فرمایا کریں۔
آپ تو دن بدن جوان سے جوان ہوتے تورے جا رہے ہیں، آج بھی دیکھ کپڑے کتنے سونے پائے ہوئے نے۔
ابھی آپ ہی کے عامر کہہ رہے تھے آج بہت کمزور نظر آ رہے ہیں۔
نہیں 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 کو جی، یہ تو میں نے پیسے لگا کے کمزور ہوں۔
اللہ اکبر، بس ٹھیک ہے، بس یہی میرے سے یہی مطلب ہے، آگے نہ چلے آپ، پتہ نہیں کہاں کی بات کہاں پہ جوڑ دیں گی، کوئی پتا نہیں آپ کا۔
نہیں نہیں، بہت پیارے، میرے قابل احترام، میں ڈاکٹر صاحب کا اس لیے بھی احترام کرتی ہوں، کعبہ کا اندر دیکھا ہوا ہے، کعبہ کا فرش، آج جس ہیٹڈ فرش پہ چلتے ہیں وہ بنوانے کا شرف ان کو جاتا ہے۔
آپ کے ساتھ، آپ کے ساتھ چلے بھی ہیں آپ اس فرش
پر۔ بہت شکریہ ڈاکٹر صاحب، بہت شکریہ ڈاکٹر سمیع اللہ ملک سے میں نے آپ کی بات کرائی۔ چند ایک اسپانسرز، ویلکم بیک، پلیز اسٹے ٹیونڈ۔
یو آر لسننگ ٹو WTOR 770 AM یگس ٹاؤن ٹورانٹو۔
770 AM دیا نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسز الیکٹرک گڈیاں دے وچ ای آواز آفیشیل ایپ یا ساڈی ویب سائٹ eawaz.com، لوکل نمبر
6478742900۔
اپنی کمیونٹی دا سب تو بڑا، ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکے ہے۔
او پھر بنے بھی کیوں نہ، کیونکہ بیڈ روم سیٹ، سوفا سیٹ، میٹریسز، ڈائننگ ٹیبل، ڈیکوریٹو آئٹمز، گل کیجی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائز تے مل جاندا سوڈی فرنیچر تو، 3 سال لئی نو بیاج۔
142 کینیڈی روڈ، برامٹن، 9058747171۔
کیا آپ کے گھر اور آٹو انشورنس کی رینیول ہو رہی ہے؟ کیا آپ درست انشورنس کوریج کے لیے اچھی قیمت کی تلاش میں ہیں؟ تو پھر آپ کو آل اسٹے ایجنٹ ایجنسی کے راجہ مدثر کو 6472903773 پر کال کرنی چاہیے۔ آج ہی کال کریں اور آپ دو کاروں اور ایک گھر کی انشورنس کراتے وقت تقریباً $1,775 کی بچت کر سکتے ہیں۔ راجہ مدثر، 6472903773، آل اسٹیٹ کے ساتھ آپ محفوظ ہاتھوں میں ہیں۔ ٹرمز اینڈ کنڈیشن اپلائی۔
ٹرک کا گھومتا پہیا کینیڈا کی معیشت کی ترقی کا ضامن،
आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक लियो थ्रू आउट ऑन्टेरियो, नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी, क्विक ट्रक लियो 519-622-0660, quicktruckloop.com।
लिथियम आयन बैटरियों में लगी आग ब्रैम्पटन में तशवीश का बाइस बन रही है। लिथियम आयन बैटरियां सही इस्तेमाल होने पर महफूज रहती हैं, लेकिन जब वो नाकाम हो जाती हैं तो वो भड़क जाती हैं और आग लग सकती है, जो तेजी से फैल सकती है और काबू से बाहर होकर एक बड़ी आग में तब्दील हो सकती है, जो रिहायशों के लिए एक खतरा बन सकती है। लिथियम आयन बैटरियां इस्तेमाल करते वक्त हिफाजती मालूमात के लिए brampton.ca/battery safety पर जाएं।
मुस्लिम वेलफेयर कनाडा दुनिया में मुस्तहिक लोगों की मदद में पेश पेश। हर साल की तरह इस साल भी ईद उल अज़हा के मौके पर मुस्लिम वेलफेयर कनाडा के साथ कुर्बानी कीजिए या कुर्बानी में अपना हिस्सा शामिल करें। डोनेशन या मजीद मालूमात के लिए कॉल कीजिए 1-866-754-3111 1-866-754-3111 या विजिट करें mwcanada.org।
अस्सलाम वालेकुम एवरीवन, माय नेम इज नासर शाह। आपको पता है पिछले 20 सालों से हम मॉर्गेजेस कर रहे हैं, लोन्स कर रहे हैं और कमर्शियल मॉर्गेजेस कर रहे हैं। अगर आपको किसी तरह की मॉर्गेज चाहिए तो गारंटी आपको बेस्ट रेट ऑफर करेंगे और साथ साथ जो टर्म्स एंड कंडीशन है उनका भी बड़ा ध्यान रखते हैं। और कमर्शियल मॉर्गेज कभी भी आपको चाहिए किसी तरह की, होटल मोटल गैस स्टेशन या कोई फ्रेंचाइज लेनी या किसी प्लाजे में कोई यूनिट बाय करना, तो उसके लिए भी हमें कॉल करें। और अगर आपको बिजनेस लाइन ऑफ क्रेडिट चाहिए तो उसके लिए भी हमें कॉल करें 647-741-9000।
जी समय नाजिर, वेलकम बैक अगेन।
माजी भाई हमारे साथ मोजज मेहमान हमारे आए, बहुत शुक्रिया जनाब शाहीन साहब भाई साहब का, बहुत शुक्रिया कि आप हमारे साथ शामिल हुए। एक्चुअली अभी डॉक्टर समीउल्लाह मलिक साहब से भी मैं इसी सिलसिले में बात करी थी कि चार पांच वाकयात जो पीछे हुए हैं, अभी जो पांच नेवल ऑफिसर्स का वाकया हुआ, दिस इज नॉट कि आई एम अगेंस्ट, दिस इज माय कंट्री, मगर लॉलेसनेस की हम बात करते हैं कि मैं कोई बात तखमीने से नहीं कर रही, न्यूज है, इंटरनेशनल न्यूज है कि पांच नेवल ऑफिसर्स थे, 2014 में ये वाकया होता है, बगैर उनको वकील दिए उनके ऊपर एक तरफ से ही केस चला, यानी मैं ही जो कहूं वो सही है, दूसरे उस बंदे को अपनी गवाही पेश करने का मौका नहीं दिया गया। कलन इनाम और रहीम ने इस केस को फाइट किया, अल्हम्दुलिल्लाह उनको सजाए मौत, सजाए मौत कोई मामूली बात नहीं है। दूसरा वाकया मैंने आपके साथ शेयर किया कि इस मुल्क में सजा देने का कितना आसान तरीका है, कि एक कर्नल साहब जो हैं, आप अगर मसाज थेरेपी के लिए आप गए हुए हैं और वहां पे आप पकड़े गए हैं, रेट करने का कश्मीर कमिश्नर ने कहा है, एएसआई रेट करता है, आप भी बीच में पकड़े जाते हैं, तो बजाय आप शर्मिंदगी का इजहार करें आप उल्टा तड़ी लगाते हैं, तुमको तो मैं पूछ लूंगा, और फिर उसके ऊपर आप वो मुकदमा डलवाते हैं कि इसने कौम के सीक्रेट्स को दूसरे मुल्कों के हाथ बेचा, रशिया के साथ आपने ताल्लुकात भी बिगड़वाए हमारे, और आपने उसको 2 साल उसकी जिंदगी के वेस्ट भी किए जेल में। मैं ये कहती हूं कि प्रॉक्सीज की बजाय के कौम को आप ये दें, आपने डायरेक्ट तौर पे अपने सारे बंदों को इम्प्लांट कर दें कि हम स्याह करें, हम सफेद करें, हमारी मर्जी, हम जंगल के बादशाह हैं, हम अंडा दें बच्चा दें, हमारी मर्जी। मगर प्लीज अगर आप इस अवाम को इतना बेवकूफ बनाएंगे तो ये तो फिर जंगली वैशी बन के कल्कना को आप के सर के ऊपर खड़े होंगे। شاہین سہبائی صاحب میرے ساتھ ہیں. ہم تین چیزوں کو صرف کور کرنا چاہتے ہیں. ایک تو میں اس چیز کو کور کروں گی. شاہین سہبائی صاحب, سر آپ اپنی گناگو مصروفیت پہ سے ہمیں ٹائم دے دیتے ہیں, میں احسان مند ہوں. بہت شکریہ فار بینگ ود اس.
نہیں, بہت شکریہ آپ کا مجھے کال کرنے کا. آلویز اویلیبل, تھینک یو ویری مچ. اور آپ بھی اور سب کو میرا سلام.
وعلیکم السلام سر. سر یہ دو واقعات آپ کی نظر سے بھی گزرے ہوں گے, ایک وہ ایس آئی ظہور صاحب کا واقعہ اور دوسرا واقعہ یہ جو پانچ آرمی آفیسرز جن کو نیول آفیسر جن کو سزائے موت ہو گئی تھی. اینڈ دیٹ از ناٹ اے مائنر تھنگ. یہ تو کرنل انعام الرحیم کو بھی سزائے موت ہو گئی تھی, مگر ان کو پتا ہے کہ بھئی کس طرح سے غلط فیصلہ ہوا. یعنی ملزم کو بھی وکیل کا تو اختیار ہونا چاہیے نا. آپ اس کو اپنی گواہی میں نہیں کچھ کہنے دیتے, کیا فرمائیں گے آپ؟
دیکھیے, یہ تو جو پانچ نیوی کے آفس لوگوں کا کیس ہے, اس پہ تو میرا خیال ہے ہمارے ایک جج صاحب نے, بابا ستار صاحب نے اسٹے کر دیا. کم از کم اتنی تو ہماری جوڈیشری میں ہمت آئی کہ وہ فوجیوں کی جو ڈسیزنس ہیں یا جو ججمنٹس ہیں ان کو روک دے, کم از کم ٹیمپرری روک دے. مگر یہ تو جنگل کا راجہ, جیسا آپ ابھی کہہ رہی تھی کہ ہماری مرضی ہے جو ہم کریں, جس کو پکڑے, جس کو انڈے دے, بچے دے, جو بھی ہم کریں, آور مائٹ از رائٹ. اینڈ سیدھی سیدھی بات ہے, آپ نے یہ تو آپ ان کے نیوی والوں کی بات کر رہی ہیں. عمران خان کے ساتھ کیا ہوا تھا؟ ان کو بھی ایک دن میں تین بغیر سنے, بغیر ڈیفینس کے, بغیر کسی کے سزا سنا دی 30 سال کی, اور جج صاحب پھر غائب ہو گئے. تو یہی ہو رہا ہے, مستقل یہی ہو رہا ہے, اور کوئی روکنے والا نہیں ہے, کوئی پوچھنے والا نہیں ہے. تو افسوس کی بات تو یہی ہے, لیکن اب کم از کم ایک جو ہوپ ہے وہ یہ ہے کہ لوگوں میں اور نیچے والے لوگوں میں کافی یہ شعور آ گیا ہے کہ جی ہم نے اپنے رائٹس کے لیے لڑنا ہے, اس طرح لڑنا ہے, کون ہمارے لیڈرز ہوں گے, کہاں تک ہم نے جانا ہے. اور جیسا آپ ابھی کہہ رہی تھی کہ جی اس طرح اگر آپ دبائیں گے تو پھر وہ تو ایسا پھٹ کے نکلیں گے کہ وہ آتش. بالکل, تو یہی ہوگا. اب جتنا زیادہ ان کو عقل آ جائے کہ جی اتنا زیادہ مت دباؤ, بلڈ پریشر کوکر میں اتنا پریشر مت رکھو گے, وہ پھٹ کے تمہارے اوپر ہی چل پڑے. یہ بالکل ان کو سمجھنا چاہیے. لیکن افسوس کی بات ہے, جب وہ پاور میں لوگ ہوتے ہیں تو ان کو یہ باتیں اچھی نہیں لگتی اور نہ سمجھ میں آتی ہیں.
بہت خوب سر. آپ نے ایک اور چیز جس کو میں تذکرہ کرنا چاہتی ہوں, جناب رعوف حسن صاحب کا ایک آرٹیکل ہے جس کا ایک اقتباس میں نے اپنے پاس سنبھال کے رکھا, کہ جو ایٹیچیوڈ ہے وہ اس میں آپ یا تو ایک ہے کہ ڈائریکٹ مارشل لا آ جائے, یا دوسرا طریقہ ہے کہ پراکسیز کے ذریعے آپ حکومت کریں.
ہائبرڈ سسٹم جو ہے,
پراکسیز ہائبرڈ سسٹم بھی ٹھیک ہے, مگر اس ہائبرڈ سسٹم میں بھی تین پراکسیز بھی ہیں, جس میں کاکڑ صاحب ہیں, جس میں محسن نقوی ہیں.
ہائبرڈ تو ہے ہی, پراکسی تو پیچھے سے وہ خود کرتے ہیں, سامنے ڈمیز بٹھائے ہوئے.
ایگزیکٹلی,
آپ تو تین کہہ رہی ہیں, میں تو کہوں گا یہ جو گورنمنٹ بنی ہوئی ہے, جو ان الیکٹڈ گورنمنٹ ہے, جعلی گورنمنٹ ہے, یہ بھی ان کے پراکسیز ہی ہیں. ان کو یہ شہباز شریف جو بیٹھے ہیں, یہ آپ کے جو فائنینس منسٹر جو لا کے پتہ نہیں کہاں سے بٹھا دیے گئے, اور یہ سب بھی پراکسیز ہیں. اور کیا ہے, اور وہ سب اپنے مزے کر رہے ہیں, کھاؤ کماؤ, اور یہ اپنے پیچھے سے حکومت کر رہے ہیں. جن کا حق ہے ایکچولی حکومت کرنے کا, جو جن کو لوگوں نے الیکٹ کیا ہے, ان کو نہیں دے رہے. اور اسی وجہ سے یہ پریشر جو ہے وہ پریشر کوکر میں بڑھ رہا ہے, بڑھ رہا ہے, بڑھ رہا ہے. اب یہ پھٹے گا تو اللہ تعالیٰ رحم کرے.
بہت شکریہ. یعنی اس وقت یہ لوگ ہیں, میرا خیال ہے پاکستان کی تقدیر کے پاکستان کے اندر اور پاکستان کے باہر میں فیصلے جب ہونے ہیں, ان میں یہی تین لوگ بڑا امپورٹنٹ رول پلے کر رہے ہیں, جس میں
ایکچولی تو پیچھے بیٹھے ہوئے کریں نا وہ, اوپر سے جو ان کے. آپ دیکھیے فیصل واہڈا صاحب جا کے سپریم کورٹ میں 1.5 گھنٹہ کھڑے رہے کہ جی نہیں مانتا میں, جاؤ آپ کی بات جاؤ, آپ ایسی تیسی میں جاؤ, چیف جسٹس اور کورٹ کو کہہ رہے. ان کے پیچھے کوئی کھڑا ہے تو وہ اس طرح کی بات کر رہے ہیں, ورنہ ان کی کیا مجال ہے. ان کے تو اتنے میرا خیال ہے ان کی چیزیں پکڑنے والی اتنی ہے کہ وہ تو دو منٹ میں لیٹ جائے.
اچھا مجھے یہ سمجھ نہیں آتی وہ فیصل وابڈا صاحب کس منہ سے کہتے ہیں کہ ججز کی رانگز آر رانگ, کیونکہ آج ججز نے وضاحت دی ہے کہ ہمارے لیے تو یہ لا نہیں ہے کہ ڈیول سٹیزن شپ ہونا نہیں ہے, مگر فیصل وابڈا تو خود بھی امریکن شہری ہیں, وہ تو خود بھی امریکن.
اور ایک دفعہ میں خیال ہے وہ بعد میں انہوں نے کہا تھا کہ میں نے چھوڑ دیا, حالانکہ اس پہ کنٹروورسی بھی بنی تھی کہ پہلے آپ نے چھوڑی تھی الیکشن سے یا بعد میں چھوڑی یا کیا ہوا.
لیکن تو کوئی نہیں سر, وہ دوبارہ آ کے لے لیں گے,
دوبارہ مل جائے گی. دیکھیں جی پیسے والے دس دس ان کے پاس رولز رائس گاڑی ہیں اور کون کون سی گاڑیاں کھڑی ہیں, بے شمار گھوڑے ہوئے, وہ امیر آدمی ہے, پتہ نہیں پیسے آئے کہاں سے کیسے آئے, وہ تو چھوڑے. لیکن وہ ان کو کیا مسئلہ ہے, ان کو تو کوئی مسئلہ نہیں ہے, چاہے ان کو سٹیزن شپ مل جائے گی. جب تک پاکستان میں ہے پاور انجوائے کر رہے ہیں, گڈ جو کمپنی ہے ان کے ساتھ الائنڈ ہیں اور ان کا جو بھی وہ کہتے ہیں کر رہے ہیں اور گالیاں دے رہے ہیں لوگوں کو, بے عزتی کر رہے ہیں سب کی, انجوائے کر رہے ہیں لائف.
اچھا سر یہ اب یہ ایک سینس ہے جو میرا خیال ہے عام آدمی جب اس کو انڈرسٹینڈ کرے گا تو عام آدمی کا ری ایکشن بہت برا ہوگا, اور خاص طور پہ اگر کل بھی ہمارے رانا سدھو صاحب یہاں میرے ساتھ بیٹھے ہوئے تھے کہ پنجاب کے لوگ جو ہیں جوشیلے بھی بہت ہیں, پنجاب کے لوگ جو ہیں اگر کسی کو سر پہ بٹھائیں تو اور اگر چپ کے مارے ذرا سی بات پہ تو اٹھا کے ایسا مارتے ہیں پٹک کے دیتے ہیں. بڑا خوبصورت آرٹیکل ہے, وہ کہتے ہیں ان بوتھ یہ یعنی ایٹیچیوڈ از گیون برتھ ٹو دا ٹو کائنڈ آف امپوزیشن آف دا ڈائریکٹ مارشل لا اینڈ رولنگ تھرو پراکسیز. یا آپ مارشل لا لگا دیتے ہیں, یہ اس وقت پراکسیز کے ذریعے حکومت ہوتی ہے. ان بوتھ کیسز دا رین آف دا پاور آر ناٹ ویڈیڈ بائی دا پیپل ایز, لوگ نہیں حکومت کر رہے ہوتے, ان ڈیڈ دے شوڈ انسٹیڈ دے یعنی جیسا لوگوں کو منتخب نمائندوں کو کرنا چاہیے, مگر بجائے اس کے انسٹیڈ دے ریزائڈ ان دا کسٹڈی آف دا سلیکٹڈ بینڈ آف انڈیویژل ہو آر ولنگ ٹو پلے ا سب سروینٹ رول ٹو ڈکٹیٹ اتھارٹی, جن کے ہاتھ میں ان کی ڈور ہوتی ہے. تو میں یہ کہتی ہوں کہ لوگوں کو ابہام میں رکھنے کی کیا ضرورت ہے, مارشل لا لگا دیا جائے. یہ مارشل لا اس لیے نہیں لگا رہے کہ آئی ایم ایف کی پرابلم ہے یا انٹرنیشنل کوئی پابندیوں کا ڈر ہے.
دیکھیے مارشل لا تو دنیا میں آپ ڈائریکٹلی لگا رہے ہیں تو کوئی بھی ایکسپٹ کرنے کو تیار نہیں. تو امریکہ میں آپ کیا کینیڈا میں بھی شاید لاز ہوں گے, امریکہ میں تو ایک باقاعدہ قانون ہے کہ اگر کوئی ملٹری ٹیک اوور ہو تو آٹومیٹیکلی اس پہ سینکشنز لگ جاتی ہیں اس ملک پہ.
تو وہاں ہم ہپوکریسی پہ چلیں گے.
ہاں جی, تو وہ کہتے ہیں جی ہم ڈائریکٹلی نہیں لگائیں گے لیکن ہم انڈائریکٹلی ہم ہی کر رہے ہیں جو کچھ کر رہے ہیں, تو ہمیں کیا ضرورت ہے کہ اپنا فیس سامنے لائیں اور اپنے اوپر سینکشنز لگوائیں اور اپنی آئی ایم ایف سے بھی لڑائی کریں اور سب سے لڑائی کریں. اس لیے وہ ان کے لیے تو یہ آئیڈیل سچویشن ہے کہ جی پیچھے بیٹھ کے جو چاہتے ہیں کریں بغیر. دیکھیے ابھی آپ کے ایک گیسٹ سن رہا تھا, وہ فرما رہے تھے کہ اور صحیح فرما رہے تھے کہ جی فیصل وابڈا صاحب آپ نے شاید پوچھا تھا کہ یہ کس کے ریپرزینٹیٹ میں, نہ ان کو پارٹیوں نے ووٹ دیا انڈیپینڈنٹ. دنیا میں سے سنا ہے کہ جی سینیٹ میں کوئی انڈیپینڈنٹ الیکٹ کیا جائے اور پھر بعد میں کوئی اون بھی نہ کرے. ان کو کل میں دیکھ رہا تھا کہ وہ زرداری صاحب سے ملنے گئے تو ان کو ان کے گارڈ نے روک دیا کہ جی نہیں آپ نہیں مل سکتے ان کے زرداری صاحب سے. تو یہ ان لوگوں کا حال ہے اور انہوں نے کیا حال بنا دیا ہے. اس کو جمہوریت بھی کہتے ہیں, اس کو یہ پھر کہتے ہیں کہ جی سب لوگ ان کے ساتھ کوآپریٹ بھی کریں, ملک ترقی کرے. دنیا بھر سے کہتے ہیں کہ جی آپ ہمیں پیسے دیں. پیسے کون اس طرح کے حالات میں دیتا ہے, کوئی فالتو پیسے لوگوں کے پاس پڑے. اور یہ کہ جو حالت انہوں نے بنا دی ہے اس پہ تو افسوس اور کیا کہیں.
میرا سر ایک سوال آپ سے میں نے اپنے پچھلے مہمان سے بھی کیا اور آپ کو بھی, کیونکہ آپ کا تجربہ بہت ہے, میں آپ سے بھی وہی سوال کا جواب حاصل کرنا چاہتی ہوں کہ یہ جو ہمارا ڈائریکٹر جنرل آف پبلک ریلیشنز ہے اس میں بڑے ایماندار دو افسر تھے, مجھے یاد ہے جلیل الرحمان صاحب بڑے قداور صحافی ہیں, انہوں نے اس خبر کو بریکنگ نیوز اس دن یہ آئی تھی, ابھی یہ میڈیا میں نہیں آئی تھی کہ رمضان پیکج کے حوالے سے دو, مگر آج ہمارے ڈاکٹر صاحب نے بتایا کہ نہیں دو نہیں دس بندوں کو انہوں نے فارغ کیا تھا ڈائریکٹر جنرل آف پبلک ریلیشن سے. مگر جس بندے کو واپس لے کے آئے اپنی مرضی کی پیمنٹ لینے کے لیے, امین صاحب ان کا نام ہے, اور یہ امین صاحب وہ ہیں جن پر کرپشن کے چارجز آلریڈی لگائے گئے تھے जिसमें तब भी ये डायरेक्टर जनरल पब्लिक रिलेशंस में थे लाहौर डेवलपमेंट अथॉरिटी के साथ, एग्रीकल्चर डिपार्टमेंट में, और उन्होंने ये कहा था कि केयर टेकर पंजाब गवर्नमेंट हैड प्रीवियसली रिवील्ड रिलीव्ड अमीन ऑफ हिज ड्यूटीज, यानी उन्होंने अमीन को उनकी ड्यूटी से निकाल दिया था ड्यू टू द करप्शन चार्जेज एंड न्यूमरियस हरासमेंट कंप्लेन्स। अच्छा, एक आदमी जिसको उसी इदारे से निकाला जाता है विद द चार्ज शीट कि इसने करप्शन की और हरासमेंट की, एक भी नहीं बल्कि तीन इदारों से निकाला जाता है, क्या वजह थी कि इस गवर्नमेंट ने उन्हीं को नामजद कर लिया? अब नैब कहां सोई हुई है?
ये तो एक बहुत छोटे से ऑफिसर के लेवल की बात है, लेकिन एक बात याद रखें, ये जो भी ये पॉलिटिकल गवर्नमेंट आती है पहला काम ये करती है कि जी उन जगहों पे अपने बंदे लगाओ जहां पे पैसे देने हैं। मतलब ये DGISPR जो है, या DG, ये जो इनका पंजाब का जो हेड डिपार्टमेंट
डायरेक्टर जनरल ऑफ पब्लिक रिलेशन,
अरबों रुपए का उनके पास बजट होता है टीवी एड देने का, अखबारों को एड देने का, ये करने का,
मगर सर उसकी पहले परमिशन लेनी पड़ती है ना
जी, और वो सबसे पहले आके इसका कंट्रोल करते हैं और फिर उसमें पैसे कमाते हैं। ये तो खैर पंजाब की बात है, सिंध में मैं आपको बता देता हूँ, थोड़े दिन के लिए शर्जील मेमन साहब बन गए थे इन्फॉर्मेशन मिनिस्टर, और जो उन्होंने लूट मचाई है कि जी अभी दुबई लीक में जब नाम, तो उनका सबसे पहले नाम उनका मौजूद है, और कई अरबों का केस भी उन पर चला, नैब ने भी उनको पकड़ लिया था, और बाद में फिर वो सब खत्म हो गया क्योंकि वो NRO हो गया उनका। ये लोग तो आते ही इनका पहले टारगेट होता है कि जी प्रोजेक्ट डेवलपमेंट फंड, वो जो बजट जो है मीडिया के बजट, इस तरह की चीजों में जाएं, जाके कॉन्ट्रैक्ट दें, कॉन्ट्रैक्टर से सारी सेटिंग वेटिंग उनकी होती है, और उनकी जो है मनोसलवा जो है ना वो गिरना शुरू आना शुरू हो जाता है पहले ही दिन। इन लोगों का तो काम ही है, इनको और कोई पावर है ही नहीं, ना ये कोई पॉलिसी बना सकते हैं, ना ये बजट दे सकते हैं, ना ये प्राइसेस सेट कर सकते हैं, ना ये इन्फ्लेशन कंट्रोल कर सकते हैं, कुछ नहीं। इनका तो बस यही काम है, ये करे जाएंगे और बैठे रहेंगे डमी बन के, जो वो पीछे से ऑर्डर आएगा वो करते जाएंगे, माल अपना कमाते जाएंगे इन्हीं चीजों में, और खुश है कोई हटा दे तो हटा दे, पैसे लेके भाग जाएंगे। ये बड़े अफसोसनाक बात है, और ये तो बड़ा ओपन केस है, ये हर सूबे में फेडरल गवर्नमेंट में भी यही होता है कि ये जो बजट अरबों का होता है, ये प्रोजेक्ट जो स्कीम्स बनती है, एक पंजाब सेहत पे ये कर दिया वो कर दिया, पूरे टीवी पे चल रहे होते हैं बड़ी बड़ी कैंपेन, और वो करोड़ों के जा रहे होते हैं और फिर करोड़ों पीछे से आ रहे होते हैं, मजे हो रहे होते ये तो बड़े समझ में आने वाली बात।
सर मैं आपको याद होगा कि जब लाइव ब्रॉड आज एक मैं आपको क्लिप भी दिखाना चाहती हूँ, मैं आपसे इसके बारे में पूछना चाहती हूँ। कहा जाता है कि एस्टेब्लिशमेंट में और अदलिया के दरमियान में कोई रिफ्ट भी चल रही है, क्योंकि बहुत सारे अदलिया के मामलात इन दिनों सामने भी आ रहे हैं, उनकी मुख्तलिफ चीजें सामने आ रही हैं। अगर एक छोटा सा क्लिप है जनाब काजी फायज ईसा साहब जो फरमा रहे हैं, जरा प्लीज आप इस सुन लें और फिर मैं इसके बाद आपसे बात करती
हूँ। द कंट्री कंप्रेस नॉट ऑफ लैंड, इट कंप्रेस ऑफ पीपल, वी लॉस्ट हाफ द कंट्री, व्हाई क्वेश्चन दैट, वाज इट बिकॉज़ ऑफ करप्ट पॉलिटिशियंस, नो, इट वाज बिकॉज़ ऑफ पावर हंग्री जनरल दैट दे लॉस्ट द कंट्री, एज सिंपल एज दैट। यू डिड नॉट रिस्पेक्ट द पीपल्स विल, आई एम सॉरी इफ आई डोंट वांट टू कम अक्रॉस एज रूड, बट आई फील वेरी I'm very clear about this in my mind. I mean, Article 5 says every Pakistani, wherever he may be, you know, if you're a Pakistan, then the Constitution of Pakistan is bound by it. On us, people like President, Prime Minister, MPs, MNAs, Army officers, judges included, we have taken on the added responsibility to uphold and defend the Constitution, which you have not, but you have. You are bound to obey the Constitution.
अच्छा ये सर ये पुराना है इनका ये क्लिप, मगर आप देखिएगा इन्होंने तब बड़ा 71 की वॉर का इन्होंने भी तस्करा किया है। आज फैसल वावडा ने जब अपनी क्लैरिफिकेशन दी है तो उन्होंने कहा है कि रऊफ साहब ने भी ये कहा था, शहबाज शरीफ साहब ने भी ये कहा था, और फलां ने भी, तीन बंदों का انہوں نے ریفرنس دے دیا. فضل الرحمان صاحب نے بھی دھمکایا تھا, شہباز شریف نے کالی بھیڑیں کہا تھا عدلیہ کو, روف صاحب کو بھی وہ بیچ میں انوالو کر گئے. تو آپ کو لگتا ہے کہ اسٹیبلشمنٹ اور عدلیہ کے درمیان میں کوئی دراڑ آئی ہوئی؟
دیکھیے یہ جو کلپ آپ نے دکھایا یہ میں نے بھی دیکھا تھا, یہ اس میں جو شروع میں کچھ وائس میں پرابلم تھا وہ اس وقت ڈائریکٹ آرمی کا نام لے کے بات کر رہے تھے کہ جی, انہوں نے بڑی کلیئرلی بات کی ہے کہ جی کون ریسپانسبل تھا 71 کا, اور وہ چیٹ کٹ گئی اس میں. یہ پہلے کا ہے کہ چیف جسٹس بننے سے پہلے کا ہے یا اس سے بھی
پرانا جی پرانا میں نے
ان کے ویوز یہی تھے, اور کافی اوپنلی وہ جا کے یہ سیمینار تھا کوئی اس میں یہ بات کر رہے تھے بیٹھے ہوئے. اب جو ہے نا یہ جب آئے ہیں چیف جسٹس بن کے تو ان کا ایک ٹرانسفارمیشن ہوئی ہے اور ان کو اب نظر یہ آ رہا ہے, آئے تو یہ 4-6 مہینے 10 مہینے کے لیے ان کو پتا تھا, لیکن جب ان کو نظر آ رہا ہے کہ جی اب ہم اگر اسٹیبلشمنٹ کے ساتھ اور فوج کے ساتھ چلیں گے اور انہوں نے جو کہتے ہیں وہ کریں گے تو آگے ہماری نوکری بڑھ جائے گی, پرسنل انٹرسٹ ایک آ گیا ہے. پرسنل ویسٹڈ انٹرسٹ جب آ جائے تو پھر وہ قانون اور آئین اور وہ سب کچھ بھول جاتا ہے, اور وہ یہ لگتا یہی ہے کہ جی قاضی صاحب جو ہیں یہ اب دیکھ رہے ہیں اپنے دو سال آگے کی اپنی کیریئر. تو افسوسناک ترین بات ہے, مگر یہ کہ اگر ایسا ہوا تو میں تو کہوں گا کہ یہ ہمارے پولیٹیشینز اور یہ جو کرپٹ پولیٹیشینز ہیں اور یہ جو ڈمیز ہیں جو جن کو آپ پریکٹس کر رہی ہیں یہ سب ذمہ دار ہوں گے اگر اس طرح کی سچویشن ہو. یہ کوئی امینڈمنٹ اگر انہوں نے کرنے دی اس طرح کی پاکستان کے کانسٹیٹیوشن میں, یہ جعلی لوگوں کو ملا کے اگر آپ نے ایک کھچڑی پکا لی تو وہ نہ چلنے والی ہے اور نہ اس کو بننے. ان کو سوچنا چاہیے 10-12 سال اگلے آگے کی کہ وہاں تب ہوگا کیا, اگر یہ جس طرح سے یہ فیصلے کرنے جا رہے ہیں قاضی صاحب, ان کو بھی سوچنا چاہیے, ججز کو بھی سوچنا چاہیے کہ یہ پورے پاکستان کو کتنے سال تک فیوچر تک یہ ہانٹ کریں گے سارے. تو بہرحال لوگ اپنے پرسنل انٹرسٹ پہلے دیکھتے ہیں, اس کے بعد قوم اور نیشن اور یہ سب باتیں کہنے کی تو ہے لیکن اصل میں نہیں ہوتی ہے نظر.
بہت شکریہ سر. آج پریزیڈنٹ زرداری صاحب نے, میں بڑی حیران ہوئی کہ انہوں نے دونوں اجلاس بلا لیے ہیں, انہوں نے سینٹ کا اجلاس بھی سیپریٹلی بلایا گیا اور نیشنل اسمبلی کا بھی اجلاس بلا لیا ہے, یعنی صدر مملکت جناب آصف زرداری صاحب نے قومی اسمبلی اور سینٹ کے علیحدہ علیحدہ سیشن طلب کیے. آپ کے دماغ میں کچھ آ رہا ہے کہ کوئی سم تھنگ؟
میں ایک ہی چیز سوچ سکتا ہوں اس میں, اگر انہوں نے یہ بلائے ہیں تو پھر کوئی نہ کوئی ارینجمنٹ ان کا پیچھے بیٹھے ہوئے ہو گیا ہے کہ چیف جسٹس صاحب یہ جو کیس چل رہا ہے یہ جو ریزرو سیٹ کا, جو 70-80 سیٹیں ہیں جو کہ پی ٹی آئی سے چھین دی گئی ہیں اور عام ہر ایک میں بانٹ دی گئی ہے, یہ کیس یہ اس میں یہ فیصلہ دیں گے کہ جنہیں یہ ٹھیک کیا گیا ہے اور پی ٹی آئی کو نہیں ملے گی یہ سیٹیں, اور جس کی وجہ سے جو حکومت ہے اور جو گورنمنٹ کوالیشن ہے اس کو 2/3 میجورٹی مل سکتی ہے. اگر یہ پورا ارینجمنٹ ہو گیا ہے تو پھر تو انہوں نے بالکل ٹھیک کیا ہے کہ جی فوراً انہوں نے بلائے ہیں اسمبلی اور سینٹ کا اجلاس, وہاں سے یہ 2/3 سے پاس کرانا چاہیے. لیکن ایک بات اور بھی ہے, یہ وکیل زیادہ اچھی طرح بتائیں گے کہ جب آپ کانسٹیٹیوشن میں امینڈمنٹ کرتے ہیں تو آپ کو کانسٹیٹیوشنل اجلاس بنانا پڑتا ہے, عام اجلاس میں شاید کرنا مشکل ہوتا ہے, اس کے لیے آپ کو پہلے سے بتانا پڑتا ہے کہ جی ہم کانسٹیٹیوشن امینڈ کرنے کے لیے یہ بلا رہے ہیں. کانسٹیٹیوئنٹ اسمبلی ایک طرح سے اس کا نام ہوتا ہے کہ جی کانسٹیٹیوشن کرے گی وہ. تو یہ پیچھے یہ بہت سارے گیمز چل رہی ہیں میڈم, اور یہ ہر ایک اپنے اپنی داؤ لگانے کے چکر میں. زرداری صاحب نے اگر یہ کیا ہے اور وہ اس کا کیا ان کو صلہ ملے گا, اس کا کیا وہ قیمت دیں گے, پیچھے بیٹھ کے کیا ہوگا, یہ سب تو نظر آئے گا. لیکن اصلی ریسپانسبلٹی اس وقت ہماری جوڈیشری پہ ہے, ججز پہ ہے جو بیٹھ کے یہ فیصلے کر رہے ہیں کہ پاکستان نے آگے کہاں جانا ہے اور کہیں جانا بھی ہے یا صرف کھڈے میں ہی جانا ہے.
اللہ تعالیٰ اس ملک کا حامی و ناصر ہے جناب شاہین سہبائی صاحب. سر آپ کا بہت شکریہ کہ آپ 770 ای آواز پہ شامل ہوتے ہیں, بہت سے لوگ آپ کو سننا چاہتے ہیں دیکھنا چاہتے ہیں. یو آر لکنگ گریٹ ٹوڈے ماشاء اللہ ایز آلویز.
تھینک یو
تھینک یو تھینک یو. شاہین سبائی صاحب سے میں نے آپ کی بات چیت کرائی. بالکل صاحب, ابھی جو یہ بات ہو رہی ہے نا کہ چیف جسٹس قاضی فائز عیسیٰ صاحب کی سربراہی میں انہوں نے کہا ہے کہ سنی اتحاد کونسل کو مخصوص نشستیں نہ ملنے کا وجہ یہ تھی کہ انہوں نے تو پارٹی سے پیٹ نہیں کیا, اور جب وکیل نے جرح کی تو وکیل نے یہ لفظ کہا تھا کہ ظاہر ہے جو آزاد امیدوار تھے اب انہوں نے کہیں نہ کہیں تو جانا تھا, انہوں نے سنی اتحاد کے ساتھ شامل ہوئے, تو بس یہی ایک مسئلہ چل رہے. جہاں پہ فائز عیسیٰ صاحب نے یہ بھی کہا کہ اگر انٹرا پارٹی الیکشن کرا لیتے تو کتنا اچھا تھا. تو صاحب جو کراتے ہیں وہ بھی کیا کراتے ہیں, بلا مقابلہ ہی منتخب ہوتے ہیں. اگین پارٹی ہونا نہ ہونا کی بات نہیں ہے, بی آنیسٹ کہ کیا ہم ہپوکریسی کے ساتھ ہی چلنا چاہتے ہیں, کیا ہم زبان کو بل دے کے ہی اپنی زندگی کو گزارنا چاہتے ہیں, یا یو نو دیر از اے گڈ وے ٹو ڈو بزنس ایز ویل. تو ہپوکریسی ہمیں مار گئی. جناب شاہین سبائی صاحب کا بہت شکریہ میرے ساتھ رہے تھے, ساتھ رہیے گا, بڑی مزے کی چیز آگے آپ کے ساتھ شیئر کرنے جا رہی ہوں. عامر شمسی بھی اسٹوڈیو میں موجود ہیں, اسٹے ٹیون پلیز.
عائشہ یہ تم کیا سر پکڑ کر بیٹھی ہو, گھر میں مہمان آ رہے ہیں اور مجھے 10 جگہوں پر جانا پڑے گا گروسری کے لیے.
10 جگہ کیوں, ایک ہی جگہ ہے فاطمہ گروسرز.
فاطمہ گروسرز؟
جی ہاں فاطمہ گروسرز, مسالے, تازہ سبزیاں, پھل, حلال گوشت, میرینیٹڈ میٹ آئٹمس اور اسپیشل بیف سٹیکس بھی. گروسری کا سارا سامان ساز و آواز کے ریفرنس پر اسپیشل ڈسکاؤنٹ بھی. میکلوگلن اور برسٹل کے انٹرسیکشن پر نیو فاطمہ گروسرز, 512 برسٹل روڈ, ویسٹ آف مسز ساگا, 9058487000. فاطمہ گروسرز, سب سے زبردست.
ویلج ٹیسٹ پورے آنٹیریو کا سب سے بڑا حلال سپر ریسٹورینٹ ہے. کانٹینینٹل, چائنیز, باربیکیوز ٹرائی کرنا چاہتے ہیں, کڑھائی آئٹمس ہیں اینڈ سویٹس اینڈ فروٹس میں بے انتہا ورائٹی ہے. بہترین فیسٹ انجوائے کیجیے ویلج ٹیسٹ پہ. آفٹر مسساگا دے آر ان اوک ویل ایز ویل. ویلج ٹیسٹ, 9052323663. ویلج ٹیسٹ. کون کہتا ہے کہ انشورنس کمپنیاں وقت پر کلیم ادا نہیں کرتی؟ ایک اور مسکنسپشن کہ لائف, کریٹیکل النس, ڈسیبلٹی یا پھر ٹریول انشورنس بہت مہنگی ہیں. نہیں صاحب, آپ ایک بار انشور پرو کے فضل ودود سے بات کیجیے گا, 28 سال کا انڈر رائٹنگ کا تجربہ ہے. لائف, کریٹیکل النس, ڈسیبلٹی, ٹریول انشورنس, ہر انشورنس کے معاملے کے لیے فضل ودود آف انشور پرو. 9056075000, 9056075000.
اجیت سنتے ہو؟
اب کہہ بھی دو.
کتنی دفعہ تو کہہ چکی ہوں.
مگر کب؟
اب کچھ کہنا وہنا نہیں ہے, بس لے کے جانا پڑے گا آپ کو ہیئر میکس ہیئرنگ سینٹر پر.
الٹیمیٹ ہیئرنگ سولوشن, نو ابلیگیشن, کمپلیمنٹری ہیئرنگ ٹیسٹ.
ہیئر میکس ہیئرنگ سینٹر, کال شیراز, 416-792-8792.
رنگنگ, بزنگ, ہسنگ, ٹائم ٹو گیٹ یور ہیئرنگ چیک.
بائی ون ہیئرنگ ایڈ گیٹ ون 15% آف. 416-792-8792. الٹیمیٹ ہیئرنگ سولوشن, 416-792-8792.
فرسٹ مارکیٹ, سیکنڈ مارکیٹ, یا پھر ہو بے لون, سوچو نہ بس, بالکل بھی ہونے ملاؤ فون.
416-502-8000. سٹریس چاہے لاکھ دہ ہوئے یا کاکتا, اس زندگی مشکل کر دیتا ہے. باقی باتیں ایک طرف, آپ کے فائنینشل سٹریس کا حل ہے شیراز شفیق, جن کے پاس ہیں ملینز آف ڈالرز کے پرائیویٹ فنڈز. لاسٹ منٹ کلوزنگز ہوں یا ڈیفیکلٹیز, سبھی کے لیے شیراز شفیق, 416-502-8000. لائسنس نمبر 10845. انڈیپینڈنٹلی اونڈ اینڈ آپریٹڈ.
اوپن مائک کیفے اینڈ کوزین, جہاں آپ کو ملیں گے مزیدار کھانے جیسے کہ لاہوری گوٹ کڑاہی, شنواری گوٹ کڑاہی, نہاری, حلیم, پائے, بریانی, سیخ کباب, چکن ٹکا, شورما, پیزا, اور مزیدار لاہوری چھولے, پالک پنیر اور بہت سی ویجیٹیرین آپشنز. اوپن مائک کیفے اینڈ کوزین, وہی دیسی انداز اور وہی دیسی ذائقہ. 1310 دندا اسٹریٹ, ایسٹ مسساگا, یونٹ 3. آرڈر ناؤ, کال 416-526-6800.
دانتوں کا کوئی بھی مسئلہ ہو یا کرانی ہو ڈینٹل کلیننگ, ڈاکٹر فیاض اینڈ ایسوسیٹس آپ کی پہلی چوائس.
paradontics, orthodontics, dental implant, cosmetic dentistry and much more. Warm and friendly atmosphere, जहां आप अपनी जबान में अपनी तकलीफ बयान कर सकते हैं. आपके पास डेंटल इंश्योरेंस है या नहीं, कोई मसला नहीं. स्कारब्रो में एक और मिसिसागा की दो लोकेशंस पर आपको सर्व करते हैं. अपॉइंटमेंट के लिए अभी कॉल कीजिए 9052325678 मिसेस सागा 4167579999 स्कारब्रो.
जी सब नाजरी, वेलकम बैक अगेन. एंड 4:48 और 58 सेकंड हमारी घड़ी में हो चुके हैं. 25 डिग्री टेम्परेचर वेंसडे का दिन एंड जून की 5 तारीख. तब जस्ट ब्यूटिफुल आउटसाइड. और चलिए मैं ले चलता हूं आपको कहां पर. फजल वदूद साहब इंश्योर प्रो के रुहरवान जनाब फजल वदूद साहब. फोन नंबर 9056075000 मेरे साथ लाइन पर मौजूद हैं. फजल भाई अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू. सर कैसे हैं आप?
माजिद भाई वालेकुम सलाम. आपको भी और तमाम बहन भाई जो हमें सुन रहे हैं उनको भी बहुत बहुत अस्सलाम वालेकुम एंड गुड
आफ्टरनून. फजल वदूद साहब इंश्योर प्रो के साथ हैं और मैं हर बंदे को ये कहती हूँ, मुझे खुद नहीं पता मेरे अंदर क्या है, आई डोंट नो. मैं आज आप मेरे एक बहुत प्यारा भाई एंड आई लव हिम फ्रॉम बॉटम ऑफ माई हार्ट. आई विश कि मैं उसकी तकलीफ को कैसे शेयर कर सकती. आई वेंट टू सी हिम कौकब जावेद. आपने कितनी बार मेरे रेडियो पे उनको सुना और बस कुछ भी नहीं, ही जस्ट वॉज डायग्नोज विद प्रोस्टेट कैंसर. अभी उसका इलाज चल रहा है जिसका उसने बताया भी नहीं किसी को. ही डिड नॉट टेल इट टू एनी बडी एंड देन ही वॉज डायग्नोज विद पैंक्रियाटिक कैंसर. कैन यू बिलीव कि उनकी बहनों को भी नहीं पता था, उनकी फैमिली को भी नहीं पता था. एंड देन डॉक्टर्स कॉल्ड हिज सिस्टर्स हिज फैमिली कि इज इन सच अ बैड शेप और पैंक्रियाटिक. यानी अब वो स्टेज आ गई. अल्लाह ताला बुरे वक्त से बचा के रखे. मेरी आपसे रिक्वेस्ट है, जाने वाले चले जाते हैं मगर जिन्होंने जिंदा रहना होता है उनकी बात कीजिएगा. फजल वदूद इंश्योर प्रो के साथ है. मेरी आपसे रिक्वेस्ट है जरूर इंश्योरेंस देखें, क्रिटिकल इलनेस जरूर देखें. मैं आप चलते फिरते ठीक ठाक नजर आते हैं, ये हर वक्त तोप के गोले हमारे साथ, सेल फोन हमारे चले फिर रहे हैं, बिजली के कानों में हमारे हेडफोन लगे हैं, हाथों में हमने सेल फोन पकड़े हुए हैं, बिजली के कनेक्शन के बीच में मैग्नेटिक फील्ड में. तो बॉडी ने तो रिएक्ट करना ही करना है. You must have insurance. Don't buy big plans. दूसरे को देख के मत जीने की कोशिश कीजिएगा, but at least अपनी liabilities cover करें. फजल वदूद 9056075000. जी फजल जी, अब बात कीजिए.
जी थैंक यू वेरी मच. आपने जो उनका कौकब साहब का बताया, जो भी सुन रहे हैं अपने दिल पे हाथ रख के अपने आप को ये क्वेश्चन कीजिए कि क्या आप अपनी सराउंडिंग में, अपने इमीडिएट में कोई ऐसा केस, कोई ऐसा मेंबर ऑफ द फैमिली, फ्रेंड्स, क्लोज जो है सर्कल में, कि उनको कैंसर डायग्नोज ना हुआ हो या हार्ट कंडीशन का इश्यू ना हो. ये बड़ी कॉमन सी चीजें हैं, लेकिन फिर ये है कि यही हमेशा हम कहते रहते हैं, इंश्योरेंस जाते जो जा रहा है, जिसको कोई चीज डायग्नोस हो गई है उसका कुछ नहीं किया जा सकता, लेकिन जो फाइनेंशियल इम्पैक्ट है उसकी बात हो रही है, उसका सोल्यूशन या उसका ऑल्टरनेटिव जरूर है. क्योंकि हर कोई, हम सब बशमूल मेरे, दिन रात जो कोशिश, जो एफर्ट हो रही है, और शायद इसी तरह से ये दुनिया, ये रौनक, ये आबाद है कि हर कोई जस्तजू में है. ऊपर वाला चाहता तो हमें बैठ के भी वो ताब पाल सकता था, लेकिन दुनिया की रौनक को कायम रखने के लिए शायद ये निजाम बना है. लेकिन उसमें ये सारी एलिमेंट्स, डिजीजेस और डेथ और ये सारी चीजें होती हैं. पिछले वीक मैंने अपने क्लाइंट के बारे में बताया, फार्मासिस्ट पूल में स्लिप हुए, सर टकराया और डेथ हो गई.
नहीं
बीच में उनकी कॉल आ गई 9056075000 9056075000 607 5000 फजल बदूद साहब का नंबर है 9056075000। ये आर्मी के एक बंदे का किस्सा मेरे पास आया है, हाउ द पर्सनल रेजिडेंस एग्जेम्प्टेड कैन हेल्प मिनिमाइज टैक्सेस। आमिर यहाँ पे मौजूद हैं। अमित तुम टीवी पे जा रहे हो, तुम टिकटॉक पे जा रहे हो, ये टिकटॉक में वायरल बहुत होना क्योंकि इस टिकटॉक को मेरा हीरो रन कर रहा है।
कौन सा हीरो है वो?
माशाल्लाह देखा नहीं कितना खूबसूरत लड़का है।
वो कह रहे होल्ड करें
भैया,
अच्छा इस पे तो होल्ड करें, किस पे होल्ड करें?
इस खूबसूरत लड़के को ले आओ। फजल वदूद साहब आपकी लगता है दूसरी लाइन हो गई थी, आप हमें भूल के उस तरफ को चल पड़े।
इनकी लाइनें बड़ी मिस होती है फजल भाई।
बस ये आमिर भाई जब आए तो कुछ ना कुछ तो होता
नहीं,
है
हमारी तरफ से नहीं, मेरी जान के टोटे अपनी तरफ हो गया।
कितो ना कितो तो कुछ ना कुछ होना थी ना फिर जो आमिर भाई बैठे हो।
जी सर हुक्म करो।
बस 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 जी बस यही बात, वो आपने बताया कैंसर और सारी इस मामले में, तो मैं यही कह रहा था और लाइन ड्रॉप हो गई कि जितनी एलिमेंट्स और ये सारी चीजें और जो दौड़ भाग हम सब कर रहे हैं, जो भी सुन रहे हैं अपने प्यारों के लिए कर रहे हैं, और मकसद किसी को डराना धमकाना नहीं है, एक फिनेंशियल अवेयरनेस क्रिएट करने की बात है कि जाने वाले को तो कोई रोक नहीं सकता, जब टाइम आया है तो जाना ही है, लेकिन ये है कि जो कमिटमेंट्स हमारी टुवर्ड्स आर लव्ड वंस, हमारी फैमिली मेंबर्स के लिए हैं, उनका इंतजाम असल में करना है कि अगर हमारे पास छत है तो वो हमारे बच्चों के पास मौजूद रहे, और अगर उनकी एजुकेशन उनकी लाइफ प्लानिंग है उसके लिए अगर मैं कल को नहीं हूं तो मेरे बीवी बच्चों के पास सर्वाइवल का बंदोबस्त हो। और इसी के लिए एक प्रोडक्ट इंश्योरेंस है। इट इज नॉट वेरी प्लेजेंट टॉपिक, बट हार्ट चेक और रिमाइंडर हर वीक आपके तवस्त से यही देते हैं कि इसकी जरूरत है। नोबडी लाइक्स टू टॉक अबाउट डाइंग और इन एलिमेंट्स की बात, लेकिन मैं ये कह रहा था कि जो भी सुन रहा है अपने आप से पूछे कि क्या क्लोज सर्कल में कोई कैंसर वाला, कोई हार्ट वाला, कोई केस हमारे इर्द गिर्द नहीं है, चीजें हो रही हैं। लास्ट वीक मैंने अपने क्लाइंट का बताया, 50s में उनकी एज थी, स्लिप हुए और स्विमिंग पूल में उनकी डेथ होती है, ही वॉज हार्डली इन हिज मिड 50s। तो ये चीजें हो रही हैं, उसमें पता कर लें व्हाट आर योर ऑप्शंस। तमाम की तमाम कंपनीज के साथ काम करते हैं, लोएस्ट रेट गारंटी है। और मैं कह रहा था कि जी इंश्योरेंस ऑल दो इट्स अ फाइनेंशियल प्रोडक्ट, इट्स अ लीगल कॉन्ट्रैक्ट, बट आई कॉल इट अ कॉन्ट्रैक्ट ऑफ लव, लव एंड कमिटमेंट टूवर्ड्स आवर फैमिलीज। थैंक यू सो मच फॉर योर टाइम।
बहुत शुक्रिया फजल वदूद साहब का। आज एक स्टोरी देखिएगा और फजल वदूद को कॉल कीजिएगा। ये ग्लोबल मेल की स्टोरी है। एक रिटायर्ड फौजी ऑफिसर है कैनेडियन, 53 इयर्स इसकी एज है। 10 साल के बाद 10 प्लस इयर्स में इन्होंने रिटायर हो जाने हैं। इन्होंने तकरीबन 853,500 की एक सेविंग की है, जो कि महीने का $11,000 अ मंथ टैक्स फ्री इनकम जनरेट करता है उनके लिए। और ये स्टोरी को हर जगह पे कवर किया, ग्लोबल मेल ने भी कवर किया है इसको, एप्पल भी कवर कर रहा है। उस पर कहते हैं कि इस बंदे ने कितना किया कि प्लानिंग, इसकी प्लानिंग इसने बड़ी अच्छी की। और इसका जो लास्ट पैराग्राफ है आर्टिकल का, वो पढ़ने से ताल्लुक रखता है कि इस शख्स ने अपने गोल्स सेट किए थे। आप बैठिए एक दफा फजल वदूद के साथ अपनी प्लानिंग के लिए। इट विल नॉट कॉस्ट यू एनीथिंग, इट विल नॉट कॉस्ट यू एनीथिंग। नंबर दीजिए सर अपना
9056075000 9056075000
607 5000 607 5000 फजल वदूद। अच्छा आमिर आ गए। आमिर खुदा की कसम तुम मेरे।
फजल भाई सलाम अलैकुम। फजल गए हैं?
वालेकुम सलाम जनाब, क्या हाल चाल है?
फजल भाई हैं कि चले गए
हैं?
मैं अभी तक तो मौजूद हूँ जी।
फजल भाई हैं कि चले गए?
चले गए
नहीं अभी तक तो हैं, अभी तक तो बिल्कुल
माशाल्लाह।
फजल भाई बिल्कुल आम खाने के लिए आपने भी पहुंचना है। आपको पता है 15 और 16 तारीख को क्या हो रहा है?
नहीं मुझे नहीं पता।
हंगामा
आमिर भाई को नहीं पता? तो आप रेडी सुनते नहीं है बाजी का? अब कैसे नहीं पता आपको? ये कैसे बोल दिया मैं आपको नहीं पता?
बिल्कुल ठीक है। नहीं सर जी पहुंचोगे, बिल्कुल मैं बुरी तरह फंस गया जी।
अच्छा आमिर बताओ 15 और 16 को क्या है?
भाई है कहाँ, आवाज क्यों नहीं आ रही इनकी?
अच्छा 15 और 16 को है क्या,
इनसे पूछे ना जो सुनते रेडियो आपका।
अच्छा तुम बोलो,
15 और 16 जून को है हांडी मिसागा हलाल फूड फेस्टिवल, सैटरडे 12 से 11 बजे तक और संडे 12 से 8 बजे तक। और यहाँ पर हंगामा दास परफॉर्मेंस है अमानत अली की, अली हैदर की, और साथ में बाजी का फेवरेट मैंगो ईटिंग कॉन्टेस्ट भी है स्टेज के ऊपर। और टिकटॉक वालों को बता दूंगा कि बाजी हर दफा चिकन आउट कर जाती है स्टेज के ऊपर।
सवैया खाने का भी कॉन्टेस्ट बनाओ।
वाह
यार उसमें लंबी सवैया हो,
सवैया लंबी होती
है पानी में? नहीं नहीं नहीं,
पानी वाली नहीं, दूध वाली,
दूध वाली
शीर खुरमा,
शीर खुरमा
भाई
सवैयों वाला
शीर खुरमा के ईद के दिन चल रहे हैं।
हाँ
और अम्मी से बनवाता हूँ शीर खुरमा।
हाँ
शीर खुरमा,
शीर खुरमे की ईद नहीं है ना, बकरे ले आओ, बकरे काट रहे हैं।
नहीं हाँ
स्वीटी बंद कराओगे तुम।
अच्छा एक सवैयों का ये 14-15।
एक मिनट, शीर खुरमा कॉन्टेस्ट के अंदर आप बैठेंगे खाने के लिए?
मुझे तो कोई इतराज
नहीं, आप लास्ट चिकन करके नहीं, आप के लिए मैं पब्लिक नहीं खाऊंगी मैं।
नो, मैंने बिल्कुल
शीर खुरमा कॉन्टेस्ट हमारा है नहीं, क्योंकि हमारा कोई ऐसा स्पॉन्सर ही नहीं है, लेकिन शीर खुरमा कॉन्टेस्ट विल बी अ ईद थिंग। लेकिन माजिद भाई के बकरी ईद हो कि छोटी ईद हो बड़ी ईद हो, शीर खुरमा बनते
हैं। भाई बात सुन, शीर खुरमा जो कॉन्टेस्ट है ना आप वो करा लो। जैकेट कौन सी दे रहे हैं हम? बड़ी प्यारी जैकेट दे रहे हैं शाजिया, जरा जैकेट दिखाना।
कौन सी जैकेट? पहले तो मेरा साइज निकालो
जर्सी यार।